السلام علیکم، وائس آف امریکہ کی اردو سروس سے پروگرام اراؤنڈ ٹیبل کے ساتھ بہجت حاضر خدمت ہے. میرے ساتھ پروڈیوسر ہیں انجم ہیرل گل اور انجینئر ہیں میشا ڈوبنسکی. میڈیم ویو 972 کلو ہرٹز کے علاوہ آپ ہمارا یہ پروگرام آن لائن بھی سن رہے ہیں. اردو ویو ڈاٹ کام پر لاگ ان کیجیے اور براہ راست ہماری نشریات سماعت فرمائیے. تو آج مجلس مذاکرہ یعنی راؤنڈ ٹیبل کا موضوع ہے سال 2019، دنیا بھر میں ہونے والے واقعات پر ایک نظر. 2019 اپنے آخری ہفتے کا سفر مکمل کر رہا ہے. مڑ کر دیکھیں تو بعض روشن لمحات نظر میں آ بیٹھتے ہیں جو ہمیشہ کے لیے تاریخ کے صفحات پر جگمگاتے رہیں گے، اور کچھ ایسے بھی واقعات ہیں جو زیادہ خوشگن نہیں. تاریخ میں تو وہ بھی جگہ بنا ہی لیں گے، لیکن ایک دکھ اور پچھتاوے کے احساس کے ساتھ، جیسا کہ ہماری ذاتی زندگیوں میں ایسا ہوتا ہے. یہ کوئی آسان بات نہیں کہ ہم ان سارے اچھے اور برے لمحات اور واقعات کا جائزہ لے سکیں، لیکن پھر بھی ہماری کوشش یہی ہے کہ 2019 میں رونما ہونے والے انتہائی اہم اور حساس واقعات پر نظر ڈالیں جو آنے والے دنوں اور برسوں میں اپنے اثرات کے ساتھ ہمیں یاد آتے رہیں گے. آج ہم دنیا بھر سے اپنے تجزیہ کاروں سے بات کر رہے ہیں جو مختلف ملکوں اور بر اعظم میں مقیم روزمرہ زندگی میں پیش آنے والے واقعات کا جائزہ لے رہے ہیں. پاکستان سے ڈاکٹر ہما بکائی، بھارت سے قمر وحید نقوی، افغانستان سے انیس الرحمان، ایران سے ڈاکٹر راشد نقوی، لندن برطانیہ سے بیرسٹر امجد ملک، اور یہاں امریکہ سے ڈاکٹر زبیر اقبال اور بات کو احتشام ارشد نظامی. جیسا کہ آپ ہمارے سامعین یہ جانتے ہیں کہ پروگرام کے آغاز میں ہم اپنے تجزیہ کاروں سے مختصراً رائے لیتے ہیں اور پھر تفصیلی بات چیت بات کو ہوتی ہے، تو آئیے باقاعدہ آغاز کرتے ہیں پاکستان سے ڈاکٹر ہما بکائی کا. تو چلیے ٹھیک ہے، ہمیں انجم بتا رہے ہیں کہ اس وقت ڈاکٹر ہما بکائی سے ہمارا رابطہ نہیں ہوا، تو ہم ان کی جگہ پر ڈاکٹر زبیر سے پہلے بات کرتے ہیں. ڈاکٹر زبیر اقبال، ہم آپ سب کو خوش آمدید کہتے ہیں پروگرام میں. پاکستان کے حوالے سے 2019 پر نظر ڈالیں تو آپ کے خیال میں دو ایسے بڑے واقعات کیا ہوئے پاکستان میں جو آنے والے سالوں میں یا تو ہمارے ساتھ چلیں گے یا پھر ہماری یادوں کا حصہ ضرور رہیں گے؟ ڈاکٹر صاحب سن رہے ہیں مجھے؟
بڑے مشکل مرحلے سے گزر رہا ہے
جی.
لیکن میں یہ کہہ سکتا ہوں کہ دو اہم جو ایشوز سامنے آتے ہیں ان میں ایک تو اچھا ہے اور ایک اتنا اچھا نہیں ہے
جی.
سب سے بڑی بات یہ دیکھنے والی ہے کہ جو ملک کے اندر جو ٹرانزیشن ہوئی تھی، پولیٹیکل ٹرانزیشن، وہ بیسیکلی پیسفل ہوئی اور لوگوں نے اس کو ایکسیپٹ کیا، اور اس کے بعد گورنمنٹ نے جو نئی پالیسی چلانے کی کوشش کی تو اس میں کافی دیر تک تاخیر ہوئی، جس کی وجہ سے کچھ پرابلم جو پہلے پیدا ہو گئی تھی وہ اور بڑی ایشو ہو گئی، اور پھر اس کو کنٹرول کرنے کے لیے ایک اہم قسم کے فیصلے کا موقع آیا، جس کی وجہ سے اکنامک کنڈیشنز کو ہینڈل کرنے کے لیے آئی ایم ایف کے ساتھ پروگرام کیا گیا اور دوسرے ملکوں سے ریسورسز حاصل کی گئیں. تو جیسے میں دیکھ سکتا ہوں یہ دو بڑے اہم ایشوز ہیں، ایک اتنا اچھا نہیں ہے
اور
کنٹین کیا جا رہا
ہے. جیس جا سکتا ہے. ہما بکائی ہمارے ساتھ ہیں اس وقت، چلیے ان سے باقاعدہ بات پھر سے ایک دفعہ کہتے ہیں. ڈاکٹر بکائی، یہ بتائیے گا کہ جب آپ 2019 پر نظر ڈالتی ہیں، تجزیہ کار ہیں، لوگوں کی سے بات کرتی ہیں، مختلف جگہوں پر پاکستان کی نمائندگی کرتی ہیں، آپ کے خیال میں پاکستان میں 2019 میں ایسے دو بڑے واقعات کیا ہوئے جو آنے والے سالوں میں یا تو ہمارے ساتھ چلیں گے یا ان کے اثرات ساتھ چلیں گے؟
دیکھیے، سب سے بڑی چیز تو میرا خیال ہے کہ جو آکیوپائڈ کشمیر میں ہوا اور اس کا جو فلو بیک پاکستان میں آیا، سو انٹرنیشنل فرنٹ پہ پاکستان کے لیے وہ بہت بڑا دھچکا بھی تھا، اور اس کے بعد سبسیکوئنٹلی جس طرح تعلقات چلے وہ ہم پاکستان کے لیے، کیونکہ پاکستان تو فنکشنل ریلیشن شپ کی بات کر رہا تھا، سی پیک کی طرف جانا چاہتا تھا، جیو اکنامکس کا اس کا تھرسٹ تھا، تو ایسا لگا کہ یہ سب کچھ رول بیک ہو گیا. اگر آپ کو یاد ہو عمران خان صاحب کا بڑا کنسولیٹری ایٹیٹیوڈ تھا مودی کی ون کے اوپر بھی، میرے خیال ہے ایک بہت بڑا مسئلہ تو وہ ہوا، اور میرے خیال ہے انٹرنلی جو پاکستان کی معاشی مشکلات اور پھر پولیٹیکل پولرائزیشن جو آپ نے دیکھی کہ باوجود اس کے کہ عمران خان صاحب نے مینڈیٹ حاصل کیا، سیٹیں ملیں، انپریسیڈنٹڈ ان سم ویز تھرڈ پارٹی وکٹری تھی, لیکن اس نے ملک کے جو حالات تھے ان کو بہتری کی طرف نہیں لے گئے, بلکہ پولیٹیکل پولرائزیشن جو ہے وہ بڑھ گئی.
جی اس
پہ آپ اس میں کمی نہیں دیکھتے.
جی اس بارے میں آگے چل کے سوال بھی کریں گے, جیسا کہ ہم نے کہا مختصراً پہلے بات کرتے ہیں. بھارت سے ہمارے ساتھ ہے قمر وحید نقوی, ان سے بات کرتے ہیں. بہت بہت آپ کو خوش آمدید کہتے ہیں جی پروگرام میں. بھارت میں 2019 میں آپ اگر پیچھے مڑ کر دیکھیں تو لوگ آپ سے پوچھیں کہ آپ کے ملک میں کیا دو بڑے واقعات ہوئے جو 2019 کو کی ہائی لائٹ بنتے ہیں, تو آپ کیا بتائیں گے؟ مختصراً کہیے تاکہ آگے چل کر پھر ہم بات کریں گے.
دیکھیے سب سے بڑی بات تو یہ ہے کہ ایک جو سٹیزن امینڈمنٹ ایکٹ ہے اس کو لے کر کے پورے دیش میں ایک طرح کا بہت ہنگامہ ہے, بہت اس کو لے کر کے فکر مندی ہے, اور یہ ایک ایسا مدعا ہے جو جس کے کیا آگے چل کر کے نتیجے ہوں گے وہ ابھی کہا نہیں جا سکتا, کیونکہ این آر سی کا معاملہ ہے کہ این آر سی آئے گا کہ نہیں آئے گا, اور اس کو لے کر کے لوگوں میں ایک الگ قسم کی بے چینی ہے. تو ایک یہ بڑی بات ہے. دوسری بات یہ ہے کہ جو اکنامک کنڈیشن ہے دیش کی وہ لگاتار اس میں, وہ جو نریندر مودی 6 سال پہلے جب پاور میں آئے تھے تو ان کا ایک ہی مدعا تھا کہ ڈیولپمنٹ کریں گے, وکاس کریں گے, لیکن ان 6 سالوں میں وکاس کی بات اب نہیں ہوتی, وکاس کے بجائے تمام دوسرے مدعوں کی بات ہو رہی ہے, جس میں این آر سی ہے, جس میں ٹرپل طلاق ہے, جس میں 370 گھٹنا ہے, وغیرہ وغیرہ. تو جو مول جو ایشو تھا جس کو لے کر کے سرکار آئی تھی وہ مدعا کہیں پیچھے چلا ہے اور باقی دوسرے مدعے اٹھ کھڑے ہوئے.
اچھا امریکہ سے ڈاکٹر زبیر اقبال ایک بار پھر ہمارے ساتھ ہیں. ڈاکٹر صاحب فرمائے گا 2019 میں امریکہ اور مشرق وسطی سے آپ کن واقعات کا انتخاب کریں گے جو آپ کے خیال میں آئندہ چل کر بے حد عام رہیں گے؟
دیکھیے جہاں تک مشرق وسطی کا معاملہ ہے وہ تو سراپا کرائسس ہے, لیکن ان سب کرائسس کو دیکھتے ہوئے دو بڑے اہم معاملے ہیں جو کہ آئندہ اثر انداز ہوں گے اور ان کا امریکہ پہ بھی اثر ہوگا.
جی
سب سے اہم بات یہ ہے کہ ایران اور خلیج فارس کی جو عرب ممالک ہیں ان کے درمیان جو کانفلکٹ پیدا ہو گیا ہے اور اس میں جس حد تک امریکی انوالومنٹ شامل ہے اس کی وجہ سے چیلنجز بڑھتے چلے جا رہے ہیں اور بیلنس آف پاور کمزور ہو گیا ہے. چونکہ بیلنس آف پاور کمزور ہو گیا ہے تو اس لیے سچویشن انسٹیبلائز ہو گئی ہے, ڈیسٹیبلائز ہو گئی ہے, اور یہ کہنا مشکل ہے کہ آئندہ کیا ہوگا, لیکن اس وقت معاملے ٹھیک نہیں لگتے. دوسری بات جو سب سے اہم ہے اس میں وہی بات آ جاتی ہے کہ بیلنس آف پاور بدلا ہے, وہ ہے سیریا اور ترکی کا معاملہ, کہ جب سے امریکن فورسز کو وہاں سے وتھڈرا کیا گیا اور ٹرکش فورسز نے کرس پہ اٹیک کیا اور ایک نئی پیرلل ٹریک پیدا کیا اس سیریا میں, اس کے بعد ترکی اور رشیا کی کلیبریشن میں اور ایران کی کلیبریشن میں اضافہ ہو گیا ہے, جس کی وجہ سے اس علاقے میں انسٹیبلٹی پیدا ہو گئی ہے, اور یہ کہنا بہت مشکل ہے کہ اس کے کیا اثرات ہوں گے, لیکن اثرات اس کے پازیٹیو نظر نہیں آتے.
اچھا ڈاکٹر راشد نقوی ہیں ہمارے ساتھ ایران سے ہیں, اور ڈاکٹر صاحب آپ یہ بتائیے گا کہ 2019 کی جو نمایاں سرخیاں ہیں ان میں سے کن دو ہائی لائٹس کا آپ انتخاب کریں گے جن کے واضح اثرات برسوں بعد بھی محسوس کیے جا سکیں گے اپنی اہمیت کے حوالے سے؟
دیکھیں جب مئی 2018 میں امریکی پریزیڈنٹ ڈونلڈ ٹرمپ نے ایٹمی معاہدے سے علیحدگی اختیار کی تو اس وقت ایک دعویٰ کیا جا رہا تھا کہ 2019 امریکہ اور ایران مذاکرات کا سال ہوگا, اور اس میں امریکی انتظامیہ کی طرف سے بالخصوص ٹرمپ صاحب کی طرف سے کئی کوششیں کی گئیں کہ کسی نہ کسی طریقے سے ایران کو کھینچ کے دوبارہ جو ہے وہ مذاکرات کی میز پہ لایا جائے. اس میں بیک ڈور اور فرنٹ ڈور ہر طرح کی جو ہے اس سفارتی سرگرمیاں رہی ہیں, اور اس میں خود جاپان کے وزیر اعظم کا ایران میں آنا اور سپریم لیڈر سے ان کی ملاقات, اور خود فرانس کے پریزیڈنٹ کا جنرل اسمبلی کے اجلاس کے موقع پہ ڈاکٹر حسن روحانی کو اس میں مذاکرات کے لیے تیار کرنا, تو یہ ایک ایشو رہا تھا کہ جو ایران کے اندر اس پہ ایک اختلاف نظر تھا کہ ایک انقلابی دھڑا جو ہے وہ اس مذاکرات کو ہرگز قبول کرنے کے لیے تیار نہیں تھا, اور حتیٰ خود روحانی صاحب نے بھی اپنی کئی تقاریب میں کہا تھا کہ جب تک ایٹمی معاہدے پہ امریکہ پوری طرح عمل نہیں کرے گا اور جس انداز سے یہ معاہدہ ہوا تھا اس میں دوبارہ واپس نہیں آئے گا تو اسے کس طرح کے مذاکرات نہیں
ہو سکتے.
ایک لحاظ سے 2019 میں یہ عمل جو ہے وہ انجام نہیں پا سکا, اور دوسرا یہ ہے کہ خود جو امریکہ کی طرف سے میکسیمم پریشر والی پالیسی تھی اور پابندیاں بڑھانے والی جو پالیسی تھی اس میں بھی ایران کسی حد تک سروائیو کرنے میں کامیاب رہا, یعنی خود آئی ایم ایف کی رپورٹ ہے, ورلڈ بینک کی رپورٹ ہے اور مختلف انڈیکس سامنے آئے ہیں کہ ترقی کی جو نمو ہے جو اس کی اقتصادی ترقی کی جو ہے اس میں کچھ پوائنٹ کا اضافہ بھی ہوا اور ایران نے سروائیو کیا ہے. اس کے مقابلے میں آپ دیکھیں کہ ایران کی پالیسیز میں آپ کو تھوڑا سا جارحیت بھی نظر آئے گی, اس میں امریکی ڈان گلوبل ہارٹ کو گرانا اور خود مثلا برطانیہ کی طرف سے
جی ڈاکٹر صاحب یہ تفصیل ہم تھوڑی دیر میں
مقابلے میں کر لیے تھے
جی تفصیل تھوڑی دیر میں بیرسٹر امجد ملک سے بات کرتے ہیں. بیرسٹر صاحب آپ اگر کہا جائے کہ آپ لنڈن میں یعنی یورپ کے دل میں رہتے ہیں تو کچھ زیادہ مبالغہ رہی نہیں ہوگی, واقعات تو روزانہ ہی ہوتے ہیں اہم بھی ہوتے ہیں, پھر بھی آپ کے خیالات میں دو کون سے واقعات یورپ میں ہوئے 2019 میں جو برسوں تک یاد رہیں گے؟
کافی یو کے اور یورپ میں کافی چیزیں ڈیولپ ہوئی ہیں. میں سمجھتا ہوں پولیٹیکل فرنٹ کے اوپر بریگزٹ کا کمپلیٹ نہ ہونا اور اس کی وجہ سے جو بورس جانسن نے پرو روگ کیا اور تھریسا مے نے استعفیٰ دیا یہ بڑی خبریں تھیں, اور پھر بورس جانسن کا نئے انتخابات کے ذریعے مارگریٹ تھیچر کے بعد سب سے زیادہ میجورٹی کے ساتھ وزیر اعظم بننا وہ بہت بڑا خبر ہے. یورپ میں نوٹر ڈیم کو جو آگ لگی وہ میرے خیال میں بہت بڑی خبر تھی, 850 سالہ اولڈ کیتھیڈرل میں آگ لگنا اور اس کا نقصان ہونا وہ بہت, اور پھر سیم سیکس میرجز آسٹریا میں جو جنوری میں انہوں نے قانون سازی کی وہ بہت بڑی خبر تھی. کلائمیٹ چینج کے اوپر جو پرائیورٹیز سیٹ کی یورپ نے وہ ایک بڑی خبر تھی. پیرس سمٹ بھی ڈونلڈ ٹرمپ یہاں آئے, اور رائل فیملی میں ہیری کے ہاں بچے کی ولادت, جو ہیری کی جو بیگم ہے وہ امریکہ سے ہے میگن مارکل, اور ولیم کا پاکستان جانا, تو یہ بہت بڑی خبر,
یہ بڑی خبریں تھیں. اچھا اب ہم بات کرتے ہیں ایک ایک کر کے سوال کرتے ہیں اپنے تجزیہ کاروں سے, ہما سے ہی پھر بات کا آغاز ہوتا ہے. ہما پاکستان میں جیسا کہ آپ نے جس کی طرف اشارہ بھی کیا اپنی بات کرتے ہوئے, 2019 میں انتہائی اتار چڑھاؤ رہا روزمرہ زندگی میں, سیاسی سطح پر بھی انفرادی سطح پر بھی, حکومت اور اپوزیشن کے مابین تقسیم بڑھتی ہوئی نظر آئی, اداروں کے درمیان تصادم کی صورت دکھائی دی, عام آدمی غیر مطمئن لگنے لگا. آپ کے خیال میں تبدیلی کے عمل میں یہ اتار چڑھاؤ ضروری تھا یا پھر سیاسی ایوانوں میں بحرانی صورت پر قابو پانے کے لیے بہتر حکمت عملی ممکن ہو سکتی تھی؟
میرے خیال ہے کہ عمران خان صاحب کی جو جماعت ہے وہ زیادہ تحمل اور تدبر کا اظہار کر سکتی تھی, اور جو ٹورڈز دی اینڈ ہم نے تھوڑے کنسیشنز یا فلیکسیبلٹی دیکھی یا یہ کوشش دیکھی کہ پولیٹیکل پولرائزیشن کو کم کیا جائے وہ پہلے ہو سکتا تھا, کیونکہ دیکھیے ان کی ریزر تھن میجورٹی ہے اور حکومت سازی کے لیے پارلیمان کو چلانے کے لیے ان کو پالیٹکس آف کنسنسس کی ضرورت, مفاہمت کی سیاست کی ضرورت ہے. میرے خیال ہے کہ میں بالکل سمجھتی ہوں کہ اس کی ہینڈلنگ بہت بہتر ہو سکتی تھی, اور پہلے 6 مہینے تو ان کی حکومت اپوزیشن کے موڈ سے باہر ہی نہیں تھی. لیکن میں اس سے بھی زیادہ بہتر جو مجھے انٹرنل, تو ہماری یہ ایشوز بالکل اپنی جگہ ہیں, لیکن بہت لوگ شاید اس بات کا ادراک نہیں کر رہے کہ پاکستان جو ہے وہ اب جنگ کے نہج پر کھڑا ہے, کیونکہ پاکستان میں اس وقت بہت فکر ہے کہ 9 جگہ سے باڑ اکھیڑی گئی ہے, ڈپلائمنٹ پاکستان اسپیسیفک ہے, کل تین روز سے ایل او سی پر جو وائلنس ہے وہ پاکستان کے لیے بہت بڑا لمحہ فکریہ ہے, کیونکہ جو انٹرنل انڈیا کی سچویشن ہے اب اس کی ڈائریکٹ سمجھیے کاسٹ جو ہے ایسا لگ رہا ہے کہ پاکستان کو پے کرنی پڑے گی, اور وہ نہ چاہتے ہوئے بھی ایک संजीत, कॉन्फ्लिक्ट, मुझे जंग का लफ्ज इस्तेमाल करने अच्छा नहीं लग रहा है, एक कॉन्फ्लिक्ट जो है वो वहाँ एस्केलेशन हो गया, तो मुझे लगता है कॉन्फ्लिक्ट की रिपरकशंस बहुत हैं, क्योंकि देखिए अगर इंडिया तवातर के साथ गिलगित बल्तिस्तान को अपने नक्शों का हिस्सा बनाता है तो ये तो पाकिस्तान पे हमला नहीं है, ये इन सब वेज चाइना पे और चाइनीज इन्वेस्टमेंट पे हमला है। तो अगर अफगानिस्तान का भी जो मुझे लगता है हसूल अमन जो अफगानिस्तान में जिसकी काविश कोशिश है, और आपको पता है अमेरिका कुछ फुटवर्क कर भी रहा है और जो तातुल आया था उसको एड्रेस भी करने की कोशिश है, मेरा नहीं ख्याल कि इंटरनेशनल कम्युनिटी को इस बात का इदराक है कि अफगानिस्तान का भी जो पीस है वो होस्टेज है इंडिया पाकिस्तान रिलेशंस को। और इस वक्त पाकिस्तान में बहुत फिक्र है, बहुत इस हवाले से सोच है, बहुत इस हवाले से परेशानी है कि कोई ऐसी सूरत हाल हो जाए कि ना चाहते हुए भी पाकिस्तान जो है जंग का हिस्सा बन जाए। पाकिस्तान इकोनॉमिकली नहीं अफोर्ड कर सकता, पोलिटिकली नहीं अफोर्ड कर सकता, खत्ता नहीं अफोर्ड कर सकता, लेकिन इसके बावजूद ऐसा लग रहा है कि हमें धकेला जा रहा है इंडिया से कॉन्फ्लिक्ट के साथ।
अच्छा नकवी साहब, कमर वहीद नकवी साहब, भारत में साल 2019 में आम इंतखाबात के बाद, ये जो अभी जिसकी तरफ उमा ने इशारा किया उसकी तरफ भी मैं बाद में आऊंगी प्रोग्राम में, भारत में साल 2019 में आम इंतखाबात के बाद मोदी हुकूमत के मुख्तलिफ फैसले, जिनमें कश्मीर की जो खसूसी हैसियत को ख़त्म करने, फिर मुतनाज़ शहरियत जो तरमीमी एक्ट है जिसका आपने खुद भी जिक्र किया, हाल ही में झारखंड में बरसर इकतदार भारतीय जनता पार्टी की शिकस्त, ये बड़े अहम वाक़ात थे जो सामने आए। आपके ख्याल में क्या वज़ीर आज़म मोदी की मकबूलियत कम हो रही है और उनके फैसलों की पज़ीराई उस तरह नहीं हो रही जिसकी जैसा कि पहले हो रही थी, और क्या वाकई इसकी वजह वो है कि जिस इक्तसादी एजेंडे को सामने लाकर वो सामने आए थे उस पर काम ज्यादा नहीं हो सका, किस तरह से आप इसको तजज़िया करेंगे?
देखिए, जो 370 को बीजेपी का बहुत ही पुराना एजेंडा रहा है और वो अपने हर चुनावी मैनिफेस्टो में बीजेपी इसकी को जोर शोर से उठाती रही है कि 370 खत्म होना चाहिए, और जब उनको इतनी मेजॉरिटी मिल गई और पार्लियामेंट के दोनों हाउसेज में तो उन्होंने उसको अंजाम दिया, तो इसलिए उसमें कुछ भी अनएक्सपेक्टेड नहीं था जिसको हम सोचें कि नहीं अचानक से हो गया, वो बीजेपी की बहुत ही पुरानी लाइन है कि 370 हटना चाहिए। अब और ये 370 हटने के बाद आपने देखा होगा कि भारत में तमाम पॉलिटिकल पार्टीज ने उसका बहुत वेलकम किया, हालांकि बहुत से लोग और खुद मैं भी इस चीज को सही नहीं मानता, जिस तरीके से 370 को हटाया गया, 370 को हटाना था तो उस पर एक वाइडर कंसल्टेशन होकर के एक आम राय बननी चाहिए थी और एक वो प्रोसेस होता और वो 370 असल में किसी भी तरह से बहुत उसका कुछ असर रह नहीं गया, तो उसके बहुत सारे प्रोविजन पहले ही खत्म हो चुके थे और उसकी सिफारिशें जम्मू कश्मीर असेंबली से ही आई थी, तो इसलिए वो एक कंसेंसस बिल्डिंग के तरीके से वो हो रहा था, वो अचानक एब्रप्टली करना उससे थोड़ा सा एक जो है वो मैसेज अच्छा नहीं गया कश्मीर के लोगों में, ये बात सही है। लेकिन 370 के वजह से प्रधानमंत्री मोदी की मकबूलियत काफी बढ़ी है, पूरे देश में बढ़ी है। और दूसरी बात ये है कि हम ये सोचें कि असेंबली इलेक्शन बीजेपी अगर हार रही है या उसको उतनी कामयाबी नहीं मिल रही है, झारखंड के पहले हरियाणा में भी बीजेपी
पांचवी रियासत थी गालिबन जी,
जी हाँ, लेकिन इसका ये मतलब बिल्कुल नहीं है कि मोदी की मकबूलियत कम हो रही है, क्योंकि असेंबली इलेक्शन में मुद्दे दूसरे होते हैं, लोकल लीडरशिप भी होती है और बहुत सारे फैक्टर होते हैं जिसकी वजह से चुनावों पे असर पड़ता है, पर जो ग्राउंड रियलिटी है कि अगर नेशनल लेवल पे कोई भी चुनाव हो तो अभी भी नरेंद्र मोदी की मकबूलियत में कोई कमी नहीं है।
अच्छा।
पर असेंबली के चुनावों में अगर आप देखेंगे तो हाँ, अलग अलग मुद्दों की वजह से लोग अलग अलग उस पर वोट देते हैं, और यही बात मैं पहले कह रहा था कि पिछले 4-5 सालों में इकोनॉमिक कंडीशन बहुत खराब होने के बावजूद पब्लिक डिस्कोर्स में इस पर कोई चिंता नहीं है, कोई इसकी बात नहीं करता है, लोग बात इसकी जरूर करते हैं, 370 की बात करते हैं, बालाकोट की सर्जिकल स्ट्राइक की बात करते हैं, और कैसे जो है नरेंद्र मोदी पाकिस्तान को मुंह तोड़ जवाब दे रहे हैं, ये चीज जो है वो भारत की जनता के लोगों के बीच में पॉपुलर डिस्कोर्स में है और इसका फायदा पॉलिटिकली नरेंद्र मोदी और बीजेपी को मिला है।
अच्छा जी, अब मैं हम बात करते हैं थोड़ी अफगानिस्तान की। 2019 अफगानिस्तान में इंतखाबात का साल था, तालिबान अमरीका मुजाकरात के अलावा। डॉक्टर इकबाल, अमरीका के एक आला अहदेदार ने अफगानिस्तान के इंतखाबी शिकायत के कमीशन पर जोर दिया है कि वो अफगानिस्तान के सदारती इंतखाबात से मुतल्लिक तमाम शिकायत का शफाफ अंदाज में फैसला करे। ये बयान एक ऐसे वक्त पर सामने आया जब 2019 के अफगान सदारती इंतखाबात में हिस्सा लेने वाले बाज़ उम्मीदवारों ने इतवार को जो नतायज जारी हुए उन पर तहफ्फुज़ात का इजहार किया है। अब्दुल्ला अब्दुल्ला ने नतायज मुस्तरद कर दिए हैं। अब डॉक्टर इकबाल, ये बताइएगा क्या तारीख खुद को दोहराने जा रही है? अमरीका एक बार फिर वहां जाएगा इंतखाबी नतायज पर मसालहत कराने की सूरत क्या होगी, या फिर अब हालात मुख्तलिफ हैं और अमरीका का रद्देअमल भी मुख्तलिफ होगा और किरदार मुख्तलिफ होगा वहां पर?
ये आपका कहना बिल्कुल दुरुस्त है कि चूंकि सर्कमस्टांसेस बहुत बदल चुके हैं, तो फिर ये कैरी जो सेक्रेटरी कैरी का जो प्रपोजल था जिसके बेसिस पर कोहैबिटेशन की गई थी, अब वो नहीं होगी। इसके अलावा कुछ और नए तरीके इख्तियार करने होंगे। ये कहना बहुत मुश्किल है कि वो तरीके क्या होंगे, लेकिन ये हो सकता है कि ये इलेक्शन जो है इनको अबेंस में रख दिया जाए कि जब तक ये जो नेगोशिएशंस हो रही हैं वो खत्म नहीं हो जाती, इस इलेक्शन के ऊपर कोई किसी किस्म का एक्शन ना लिया जाए। जब नेगोशिएशन खत्म हो जाए उसके बाद फिर इलेक्शन हो, क्योंकि वो इलेक्शन के बेसिस पे जो नई गवर्नमेंट आएगी वो तालिबान के साथ डायरेक्टली नेगोशिएट कर सकेगी। अब कैसे ऐसा होगा ये कहना बहुत मुश्किल है, क्योंकि अमेरिका ने अभी तक इस किस्म के किसी फैसले के मुताबिक ना कोई इंकशाफ किया है और ना कोई सजेशन दिए हैं जिनके बेसिस पर हम कह सकें कि वो इस किस्म के प्रपोजल लगाने के लिए तैयार होंगे। लेकिन ये जरूर है कि अफगानिस्तान में इंस्टेबिलिटी पैदा होगी और उस इंस्टेबिलिटी को खत्म करने के लिए किसी न किसी किस्म के कम्प्रोमाइजेस हासिल करने होंगे। वो कम्प्रोमाइजेस यकीनन वाशिंगटन के थ्रू ही जाएंगे, क्योंकि और कोई मुल्क इस अहमियत में ऐसी अहमियत नहीं रखता कि वो वहां पर इस किस्म के कम्प्रोमाइजेस पर काम कर सके। लेकिन अमेरिका ने अभी तक अपनी कोई पोजीशन सामने लाने की कोशिश नहीं की इसके बेसिस पर कि कॉम्प्रोमाइजेस पैदा हो सके,
किस सूरत क्या हो सकती है। डॉक्टर राशिद नकवी से बात करते हैं। डॉक्टर साहब, 2019 के आखिरी महीने की एक बड़ी सुर्खी कुआलालंपुर मलेशिया में होने वाला सरबरा इजलास था, जिसे तजिया कार OIC यानी इस्लामी मुल्कों की तंजीम के मुतबादल के तौर पर भी बयान करते हैं। इसमें ईरान का रोल कितना अहम आप देखते हैं? आने वाले दिनों में इस सरबरा इजलास के तनाजुर में ईरान मशरक वस्ता में किस तरह से किरदार अदा कर सकेगा, किस तरह से सामने आएगा?
देखिए, इस वक्त ईरान में एक जो यहाँ की एक टर्म चलती है रेजिस्टेंस ब्लॉक, मुजाहिदीन ब्लॉक का एक मेन हिस्सा है जिसमें इराक, शाम, लेबनान, ईरान, यमन, ये सारे ममालिक शामिल हैं। तो इस लिहाज से तो ईरान को बड़ी एक मजबूत पोजीशन हासिल है कि इन तमाम ममालिक की जो है एक तरह की नुमाइंदगी होती है उस हल्के की जो मुजाहिदीन ब्लॉक का हिस्सा है। अब इस तनाजुर में अगर देखें तो सऊदी अरब एक मुखालिफ जिसे कहते हैं कि महाज दिखा नजर आता है मशरक वस्ती के अंदर, लेकिन हमने 2019 के आखिरी चंद माह के अंदर देखा है कि खुद सऊदी अरब की तरफ से भी और UAE की तरफ से भी एक तरफ ईरान की तरफ रुझान बढ़ा है, और उसमें हम दलील के तौर पर UAE के बाद नुमाइंदा वसूद का ईरान में आना या खुद इमरान खान का मुसालियत की कोशिश करना या सालिसी की कोशिश करना और खुद ईरान आना और सऊदीया और ईरान को करीब करने की कोशिश करना, ये एक तरफ जो है वो ईरान की अपनी जो सफारती कोशिश थी उसके नतज को शो करता है। दूसरी तरफ खुद जब मलेशिया में मुहातीब जब एक इजलास बुलाते हैं तो उस इजलास में सऊदी अरब और उस लॉबी का ना होना और ईरान को और तुर्की की ज्यादा अहमियत होना खुद एक नतीजा बनता है कि ये जो मलेशिया के अंदर जो ग्रुप बनेगा चाहे उसके सामने फौरी तौर पर इक्तसादी आदाश हैं तो उसमें ईरान को एक नुमाया पोजीशन देना खुद इस लॉबी की जैसे कहते हैं तकलीफ का बायस बन रहा है कि ईरान को अपनी सफारती कामयाबी नजर आ रही है इसमें कि वो सऊदीया के मुकाबले में मुसलमान ममालिक के अंदर एक बेहतर पोजीशन में आ गया है। और यूँ भी तुर्की चूंकि खुद आस्ताना मुजाकरात के नाम से शाम में भी ईरान के साथ बहुत अच्छे उसमें जा रहा है, इराक के अंदर भी अब बताइए जो मौजूदा मुजाहरे और प्राइम نام سے ایران کو ایک دھچکا ضرور پہنچا ہے کہ ایران کی جو مین لابی تھی اس کو کسی حد تک جو ہے وہ اس وقت کوئی اندازہ نہیں ہے کہ آئندہ کون سا پریزیڈنٹ کون سا جو ہے وہ ساری پرائم منسٹر آئے گا. لیکن اوور آل ملیشیا کے اس اجلاس سے میں سمجھتا ہوں کہ ایران کو ایک بریک تھرو ملا ہے,
بریک تھرو مل گیا
کے اندر, مڈل ایسٹ کے اندر ملا ہے کہ وہ اپنے افکارات اور اپنے خیالات اور اپنے نظریات کو بہتر انداز سے, کہ جو 100% جو ہے وہ سامراج مخالف ہیں اس وقت, جو ہے وہ جو خطے کے اندر سامراج مخالف جو لابی ہے اس کو جو ہے وہ ملیشیا کے اندر یا دوسری جگہوں پہ ایران جو ہے اس کی بہتر انداز سے نمائندگی کی گئی, اس کے پاس ایک پوزیشن بن گئی ہے, ایک پلیٹ فارم اس کو,
تو وہ بہتر کردار ادا کرنے کی پوزیشن میں آ گیا ہے. بیرسٹر مالک, 2019 برطانیہ کے لیے بڑے اتار چڑھاؤ کا سال تھا, جس کی طرف آپ نے اشارہ بھی کیا. 15 جنوری 2019 سے شروع ہوا تھا, وزیر اعظم ٹریسا مے کی بریکزٹ ڈیل کو شکست ہوئی تھی, پھر عدم اعتماد کی بات ہوئی, اس میں سے وہ نکل گئی, لیکن پھر 29 مارچ کو بریکزٹ ڈیل تیسری بار پارلیمان میں شکست کھا گئی, اور ٹریسا مے نے 24 مئی کو اعلان کیا کہ وہ اب 7 جون سے انہوں نے کنزرویٹو پارٹی کی قیادت چھوڑ دی. اس کے بعد بورس جانسن پارٹی لیڈر چنے گئے, پھر دوبارہ انتخابات کرانے پڑے, اور ایک بار پھر وہ وزیر اعظم منتخب ہوا, جیسا کہ آپ نے کہا مارگریٹ تھیچر کے بعد سب سے زیادہ اکثریت لے کر وہ سامنے آئے. بریکزٹ کا معاملہ 2019 میں تو طے نہیں ہو سکا, اس کا مستقبل اور برطانیہ کا رول اب کیسے دیکھتے ہیں آپ؟
جی بیسک میں سمجھتا ہوں یہ بریکزٹ اور بریکزٹ اراؤنڈ پالیٹکس جو ہے وہ برطانیہ میں خبروں کی اوپر حاوی رہی, اور تھریسا مے کی ریزگنیشن جو 27 مارچ 2019 کو ہوئی وہ بڑا فیصلہ تھا, اور اس سے پہلے وہ پے در پے بریگزٹ ڈیل کو ہاؤس آف کامن سے پاس نہیں کروا سکی, تو لگ یہ رہا تھا کہ جو ٹوریز کنزرویٹو ہیں وہ بہت بری شکست حاصل کریں گے, اور نہ وہ بریگزٹ کو امپلیمنٹ کر پائیں گے ریفرنڈم کے ذریعے جو فیصلہ ہوا تھا, اور نہ ہی کوئی یورپ سے ڈیل کر پائیں گے. لیکن یہ 6 ماہ کے عرصے میں جو بورس جانسن نے جنہوں نے ان کو ریپلیس کیا, انہوں نے پے در پہ ایک تو الیکشن کی طرف لے کے گئے, اور پے در پہ جو بریگزٹ کے اوپر انہوں نے فنیشر کا جو انہوں نے پروکلیم کیا کہ میں بریگزٹ ڈیل کو فنش کروں گا اور میں اس کو کر کے دوں گا, اینڈ بریگزٹ ول بی دی مائی اونلی پرائیورٹی فرسٹ, تو اس نے ان کو تاریخی کامیابی دلائی, اور وہ 2012 دسمبر کے جو الیکشن ہوئے اس میں 80 سیٹوں سے زیادہ جیتے, اور یہ تھیچر کے بعد سب سے بڑی جو وکٹری کہی جا رہی ہے برطانیہ میں. اور جو بریگزٹ اب بھی جو لگ رہا ہے کہ یہ 31 دسمبر کو بریگزٹ جو ہے وہ, کیونکہ کوئی ڈیل کے بغیر ہم یورپ سے نکل جائیں گے, تو برطانیہ جو ہے وہ اس پہلے 12 سے 24 مہینے بڑے امپورٹنٹ ہوں گے کہ وہ انٹرم ٹرانزٹ میں کیا یورپ کے ساتھ اگریمنٹ کرتے ہیں, کیا نئے معاہدے ہوتے ہیں, مانیٹری, نیٹو, ڈیفینس, آنا جانا 5 ملین کے قریب لوگ آتے اور جاتے ہیں, اور پھر ہمارا جوائنٹ ڈیفینس جو تھا وہ اب علیحدہ علیحدہ ہوگا, پھر کلوز بارڈر جو ہوگا یعنی آنا جانا, فریڈم آف موومنٹ ختم ہوگی, پھر سیریا والے معاملات کے اوپر جو ریفیجیز آتے ہیں وہ بڑا ایشو ہوگا کہ 17,000 کے قریب ریفیجیز برطانیہ آئے تھے اور 3,000 کے قریب ابھی امید تھی کہ 2020 میں آئیں گے, ان کا اوپر بڑا ایک ایشو بنے گا کہ کیسے ان کو بعد میں اکوموڈیٹ کرنا ہے, تو یہ
مسائل کئی ہو جائیں گے.
میں سمجھتا ہوں یورپ میں یہ بڑا ایشو تھا یو کے میں.
اچھا ڈاکٹر بکائی, آپ سے میرا یہ آخری سوال ہے, آپ نے ہمیں 30 منٹ کا وقت دیا تھا, 30 منٹ ہوا چاہتے ہیں, داخلی سیاست سے ہٹ کر کچھ خارجہ پالیسی کے بارے میں ایک جلدی سے بات کر لیتے ہیں. 2019 میں کوالالمپور سربراہ اجلاس میں پاکستان کی شرکت نہ کرنے کا فیصلہ آنے والے دنوں میں کن مضمرات کا حامل ہوگا؟ اس شرکت نہ کرنے کی وجوہات مختلف انداز میں سامنے آتی ہیں, بہت واضح طور پر سامنے آ بھی چکی ہیں. آپ سمجھتی ہیں کہ پاکستان ملیشیا, ترکی اور ایران کو مثبت انداز میں قائل کر سکا ہے کہ اس کے شریک نہ ہونے کی وجہ کیا رہی؟
میرا خیال ہے کہ دیکھیے ایک سنیپ ڈسیشن تھا جو اب واضح ہو گئی ہے کہ جو پاکستان کو کے اوپر پریشرز تھے اس کے نتیجے میں لیا گیا, اور آپ کو پتا ہے کہ آج سعودی وزیر خارجہ جو ہیں وہ پاکستان آئے ہوئے ہیں اور ان کی پھر بہت اہم ملاقاتیں ہوئی ہیں. لیکن دہشت میں اس کو ایک بار پھر روکوں گی, جوڑوں گی ہمارے جو معاشی مشکلات ہیں ان سے اور جو ہماری سرحد پہ صورتحال ہے اس سے, کیونکہ دیکھیے پاکستان کی جو ٹریڈیشنل فورن پالیسی پلرز ہیں وہ ریاض ہے, بیجنگ ہے اور واشنگٹن ہے, اور اگر ہم انڈیا کے ساتھ کانفرنٹیشن میں جاتے ہیں یا ہمیں جانا پڑتا ہے
और जो सब सूरत हाल इंडिया में बन रही है कि मोदी अपनी पॉपुलैरिटी बरकरार रखने के लिए और ये इमेज या परसेप्शन बरकरार रखने के लिए कि वो पाकिस्तान के साथ हार्ड है, स्ट्रेस है, मुंहतोड़ जवाब दे रहा है, कोई एडवेंचरिज्म करता है, कोई ऑपरेशन करता है, तो पाकिस्तान को सपोर्ट चाहिए होगी रियाद से भी और वाशिंगटन से भी। तो गो के ये इमरान खान साहब का इनिशिएटिव था, अल्टरनेटिव टीवी का, अल्टरनेटिव नैरेटिव का, अल्टरनेटिव, हम पाकिस्तान कभी भी इसको अल्टरनेटिव ब्लॉक के तौर पर नहीं देखता था, पाकिस्तान इसको एक काउंटर नैरेटिव जनरेटिंग एंटिटी के तौर पर देखता था। और जाहिर है क्योंकि जो लैक ऑफ संजीव सॉलिडैरिटी है मुस्लिम उम्मा में, उसको एड्रेस करने के तरीके के तौर पर देखता था। पाकिस्तान ने कभी भी ये नहीं सोचा कि केएल का समिट जो है वो सब्स्टिट्यूट है पाकिस्तान की रियाद से दोस्ती में, बट समहाउ कुछ सेंसिटिविटी जो है वो रफल हुई और पाकिस्तान का इस वक्त जो चैलेंजेस थे इंटरनल इकोनॉमिक भी और जो फर्क फ्रंट पे हैं वो भी, उसने पाकिस्तान को कंपेल किया कि वो ये डिफिकल्ट चॉइस करे। लेकिन मैं नहीं समझती कि पाकिस्तान इस इनिशिएटिव से बिल्कुल अलहदा हो गया है, वो सोच मौजूद है, काउंटर नैरेटिव की का ट्रस्ट मौजूद है। और पाकिस्तान में इंटरनली एक्चुअली इसको बहुत क्रिटिसाइज भी किया गया है, लोगों का ख्याल है कि पाकिस्तान शुड हैव गॉन अहेड। जो जरा ज्यादा तदब्बुर रखने वाले मुबस्सरीन है वो ये कह रहे हैं कि पाकिस्तान को कुछ चॉइसेस करनी पड़ी और जो सबसे सेन और बेहतर चॉइस थी हालात को सामने रखते हुए वो पाकिस्तान ने की। और मेरा ख्याल है कि मलेशिया और इस्तांबुल और इवन ईरान इन कंपल्शन को बेहतर तौर पर समझता है, हालांकि अभी उनका थोड़ा रिएक्टिव एटीट्यूड आया। मेरा जाती ख्याल था कि वो पब्लिक डिप्लोमेसी में इंडल्ज नहीं करेंगे, बट वो थोड़ा पब्लिक डिप्लोमेसी की तरफ गए बगैर इस बात का इदराक किए कि कुछ पाकिस्तान की कंपल्शन थी।
बहुत बहुत शुक्रिया डॉक्टर हुमा बकाई, आपने हमें वक्त दिया, आपके वक्त का बहुत शुक्रिया। आपसे मेरी फिर भी बात होगी, एक छोटा सा वक्फा लेते हैं और उसके बाद जब हम वापस आएंगे तो हमारे साथ हैं भारत से कमर वहीद नकवी साहब, यहां अमेरिका से डॉक्टर जुबैर इकबाल, ईरान से डॉक्टर राशिद नकवी, लंदन बरतानिया से बैरिस्टर अमजद मलिक, और अब हमारा साथ अमरीका से देंगे एहतशाम निज़ामी साहब भी। एक छोटा सा वक्फा और उसके बाद वापस आते हैं।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप, जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
वॉइस ऑफ अमेरिका वाशिंगटन की उर्दू सर्विस से आप प्रोग्राम जहां रंग सुन रहे हैं। बैजे चिलानी आपकी मेज़बान आपको एक बार फिर प्रोग्राम में खुश आमदीद कहती है। और जैसा कि हमने बताया कि हम अपने बाकी शुरका जो हैं उनको भी प्रोग्राम में एक बार फिर साथ लेकर आपके सामने हाजिर हैं। बात हम कर रहे हैं 2019 में होने वाले वाक़यात की और ये जायज़ा लेने की कोशिश कर रहे हैं कि इस ये साल जो गुजर रहा है इसमें होने वाले वाक़यात आने वाले साल में हमारे लिए क्या लेकर आएंगे। तवक्कुआत के लिए 2020 के लिए हमारी तवक्कुआत होंगी, वो प्रोग्राम हम इसी सिलसिले में अपनी अगली महफिल मुज़ाकरा में पेश करेंगे। तो डॉक्टर कमर वहीद नकवी साहब से बात करते हैं। नकवी साहब, भारत में 2019 में हुकूमत की तरफ से अपनाई गई हिकमत अमली के बाद कई मुजाहरे भी सामने आए हैं जिसका आपने खुद भी बात की है। आपके ख्याल में अवाम को मुतमईन करने और उनकी बेचैनी दूर करने के लिए मोदी हुकूमत की तरफ से किसी इस्लाही एजेंडे और हिकमत अमली का इम्कान है?
देखिए, जहाँ तक मोदी सरकार की या बीजेपी की जो पॉलिसी है वो पॉलिसी एक को एक तरह से एक मेजॉरिटेरियन व्यू लेकर के चल रही है और इसलिए मुझे नहीं लगता कि उसको ऐसा कुछ अभी प्रेशर लगता है कि जो उसकी पॉलिसीज हैं हाल फिलहाल में, चाहे वो 370 की रही हो, चाहे सिटीजन अमेंडमेंट एक्ट की रही हो, या ट्रिपल तलाक का मसला रहा हो, या इस तरह की जितनी जो है मुद्दे रहे हैं उनके, उसको अपना व्यू चेंज करने की कोई अभी जरूरत मुझे नहीं लगता कि महसूस होगी या हो रही है। हाँ, ये जरूर है कि इस सिटीजन अमेंडमेंट एक्ट को लेकर के पूरे मुल्क में काफी अच्छा प्रेशर बना है। बहुत सारे जो स्टेट्स हैं, 7-8 स्टेट, उन्होंने اناؤنس کیا ہوا ہے کہ وہ اگر این آر سی ہوا تو وہ این آر سی لاگو نہیں کریں گے. تو اگر یہ مدعا بڑھتا ہے تو تھوڑا سا بی جے پی سرکار کو, مودی سرکار کو تھوڑا سا اپنے قدم کو روکنا ضرور پڑ سکتا ہے. لیکن جو ان کی پالیسی ہے وہ ان کی پالیسی پہ وہ چل رہے ہیں اور وہ اسی لیے وہ پاور میں آتے رہے ہیں, ان مدوں کو ہمیشہ سے اٹھاتے رہے ہیں. تو یہ اب پبلک ڈسکورس میں جب تک یہ بات آئے, جب لوگوں کو لگے کہ نہیں اس کا کچھ غلط اثر پڑ رہا ہے, تبھی سرکار پہ پریشر پڑے گا. ابھی فی الحال ابھی تک کی جو حالات ہیں ان سے ہمیں نہیں لگتا, سرکار تھوڑا پریشر میں تو ہے لیکن ایسے پریشر میں نہیں ہے کہ وہ
اپنی کسی اسٹریٹجی میں بدل سکے. اب ہمارے ساتھ ہیں احتشام ارشد نظامی, خوش آمدید کہتے ہیں. نظامی صاحب, آپ انسانی حقوق کے علم برداروں میں ہیں, آپ کے ادارے پناہ گزینوں کی فلاح و بہبود کے لیے کام کرتے ہیں. 2019 میں روہنگیا بحران توجہ کا مرکز بنا, اس بارے میں انصاف کی بین الاقوامی عدالت دہیگ میں میانمار پر انسانی حقوق کی خلاف ورزیوں کا مقدمہ بھی پیش ہوا اور میانمار کی رہنما نوبل انعام یافتہ آنگ سان سوچی نے فوج کے خلاف الزامات کا دفاع کیا کہ فوج کے اقدامات دہشت گردی کے خلاف جائز رد عمل تھا. آپ نے خود روہنگیا کیمپوں کا جائزہ لیا ہے, اس بحران کے بارے میں کچھ مختصراً بتائیے اور یہ بھی کہ کوئی حل کی صورت نظر آتی ہے.
بہجت, بہت شکریہ آپ کا مجھے پروگرام میں لینے کا, اور آپ کے کو اور آپ کے سننے والوں کو, آپ کے پینلسٹ کو میرا سلام. اور یقیناً یہ جو مہاجرین کا مسئلہ ہے پوری دنیا میں, یہ ایک ناسور کی شکل اختیار کرتا جا رہا ہے, اور افغان مہاجرین کے مسئلے کے بعد یہ سب سے بڑا جو روہنگیا مہاجرین کا مسئلہ ہے یہ اب بہت ہی تکلیف دہ مرحلے میں داخل ہو چکا ہے. اور جو میانمار کی حکومت ہے وہ بہت سارے مذاکرات کرنے کے بعد بنگلہ دیش کی حکومت سے ابھی تک صورت ایسی نظر نہیں آتی ہے کہ وہ روہنگیا جو ریفیوجیز ہیں وہ واپس اپنے ملک میں جا سکیں. اور دوسری طرف بنگلہ دیش کے لیے ایک مصیبت یہ ہے کہ وہ اتنی بڑی آبادی کو اپنے معاشرے میں خلط مل کرنا نہیں چاہتا, ایسی صورت میں اس کو یہ خدشہ ہے کہ وہ لوگ یہیں پہ رہ جائیں گے اور بہت ساری بہت بڑی تعداد ان کے ملک کے اندر پھیل جائے گی, اور سیکیورٹی بھی ایک مسئلہ ہے ان کا, اور دوسرے ان کے جو ذرائع ہیں, جو وسائل ہیں وہ اتنے زیادہ نہیں ہیں کہ وہ اتنی بڑی آبادی کو اپنے اندر سمو سکیں. دوسری طرف اقوام متحدہ بھی اس بات پر راضی نہیں ہو پا رہی ہے کہ میانمار میں ان کو بغیر کسی یقین دہانی کے بھیج دیا جائے, اور سب سے بڑی پرابلم یہ ہے کہ میانمار ان کو شہریت دینا نہیں چاہتی. یہ برس سے یہ مسئلہ چلا آ رہا ہے, وہ اپنے علاقے راکھین میں رہتے ہیں اور وہاں ان کو عام معاشرتی آزادی بھی نہیں ہے, یعنی وہ شادیاں بھی اپنی مرضی سے نہیں کر سکتے, بچے پیدا ہوتے ہیں ان کا نام بھی وہ اپنی مرضی سے نہیں رکھ سکتے, اور اب تو حد یہ ہو چکی ہے کہ وہاں ان کا جینوسائڈ بھی ہو رہا ہے. اور گیمبیا نے جو انٹرنیشنل کورٹ آف جسٹس میں ان کو لایا ہے, یہ میں سمجھتا ہوں 2019 کا ایک بہت بڑا بریک تھرو ہے, یعنی کہ
عالمی عدالت انصاف میں اس کا چلا جانا. جی, تو آپ سمجھتے ہیں کہ اس سے کوئی صورتحال بہتر طور پر سامنے آئے گی, کچھ کم سے کم اس کو ہائی لائٹ کرنے میں مدد ضرور ملے گی.
یقیناً اس کو ہائی لائٹ کرنے میں مدد مل رہی ہے, اور آپ دیکھیے کہ وہاں کی جو وزیر اعظم ہے وہ خود آئی ہیں اور خود وہاں بیٹھ کر ان ساری چیزوں کو فیس کر رہی ہیں, لیکن اس میں یہ بھی کہا جاتا ہے کہ وہ اس لیے آئی ہیں کہ الیکشن قریب ہے اور وہ وہاں سے اپنے ووٹ لینا چاہتی ہیں انتہا پسند برمی سے یا میانمار کے.
ہاں جی, وہ تو
جو لوگ ہیں انتہا پسند.
چلیے, وہ تو معاملہ ایک مختلف معاملہ, ان کا اندرونی معاملہ ہے کہ ان کی سارا رد عمل کیا ہے, لیکن باہر طور یہ ایک جو بڑا کاز تھا وہ سامنے آیا اور انٹرنیشنل کمیونٹی کی توجہ کا مرکز بنا. ڈاکٹر اقبال, کچھ تھوڑی سی بات کرتے ہیں امریکہ کی. یہاں ہم اپنے سننے والوں کو یہ بھی بتائیں کہ بہت سارے جو ہم نے شروع میں جن سے بات کی ہے, جیسا کہ آپ کو میں نے پہلے بھی کہا کہ یہ ہم دو پروگراموں کا ایک سلسلہ ہے, اور ہمارا یہ مجلس مذاکرہ میں یہ موضوع اگلے پروگرام میں جب بھی میری یہ آپ کے ساتھ ملاقات ہوگی تو ہم اس کو وہیں سے شروع کریں گے, اور جو بھی ہمارے پاس سوال باقی رہ جائیں گے ہم اس کو مکمل ضرور کریں گے. ڈاکٹر اقبال, امریکہ میں 2019 کی ایک بڑی خبر صدر ڈونلڈ ٹرمپ کے خلاف مواخذے کی قراردادوں کی منظوری تھی, اور اب جبکہ یہ دونوں شکوں کی ایوان نمائندگان میں منظوری ہو چکی ہے تو کانگریس کے رہنماؤں نے سینٹ میں ہونے والی سماعت کے بارے میں غور کرنا شروع کر دیا ہے, جہاں کے امکان یہی ہے کہ وہ بریو ذمہ قرار دے دیے جائیں گے کیونکہ سینٹ میں ریپبلکن پارٹی جس کا صدر سے تعلق ہے اس کی اکثریت ہے. لیکن آپ یہ بتائیے گا کہ مواخذے کی یہ تحریک صدر کی سیاسی زندگی کے لیے کیا مضمرات رکھتی ہے, اتنی بڑی تعداد میں جب دو قراردادوں کی منظوری آتی ہے تو؟
یہ کہنا بہت مشکل ہو جاتا ہے کیونکہ امریکہ کی جو سیاسی سچویشن ہے وہ بدلتی جا رہی ہے. جب بہت پہلے اس قسم کی کیسز چلے تھے تو جو پریزیڈنٹ تھے وہ کمزور ہو گئے تھے, اور کچھ ایسے پریزیڈنٹ تھے جن میں کہ خاص طور پہ کلنٹن شامل ہیں کہ انہوں نے بڑی حد تک معافی مانگی تھی اور اس کے بعد وہ کنسٹرکٹیولی کام کرتے رہے کیونکہ یہ ان کا دوسری ٹرم تھی اور ان کی کوئی امید نہیں تھی کہ وہ نئی الیکشن لڑیں گے, تو اس لیے ان کے پاس یہ پاسبلٹی تھی کہ وہ اپنے آپ کو کمپرومائز کر سکیں. چونکہ ٹرمپ صاحب کے پاس ابھی دوسری ٹرم باقی ہے اور اس نے الیکشن لڑنا چاہتے ہیں تو ان کا جو ریئیکشن ہوگا اور جو لوگوں کا ریئیکشن ہوگا وہ کافی حد تک مختلف ہوگا. کیا اس کا کوئی اچھا اثر ہوگا یہ کہنا بہت مشکل ہے کیونکہ آپ کو معلوم ہے کہ امریکہ میں اس وقت سیاسی تفریق بہت سیریسلی پائی جاتی ہے, ریپبلکن پارٹی اور ڈیموکریٹک پارٹی آپس میں بالکل مل کے بیٹھنے کے لیے تیار نہیں ہے, تو ایسی پوزیشن میں کوئی کنسٹرکٹیو قسم کا سولوشن حاصل کرنا آسان نہیں ہوگا. یہ جو ہوگا امپیچمنٹ جو ہوگی اگر سینٹ میں ڈسکشن ہوتی ہے ان کو بری کر دیا جاتا ہے تو اس کا مطلب یہ ہوگا کہ کانفلکٹ اور بڑھے گا. پولیٹیکلی دونوں پارٹیاں اور ان کے سپورٹرز جو ہیں وہ ایک دوسرے کے خلاف اور سخت قسم کی پوزیشن رکھیں گے, جس کی وجہ سے مشکل یہ پیدا ہو جائے گی کہ وہ پالیسی جو کہ اختیار کرنی ضروری ہیں اور وہ بائی پارٹیزن ہونی چاہیے وہ نہیں ہوں گی. تو ایسی کنڈیشن میں ملک کے اندر بڑی حد تک رپروشمہ پیدا نہیں ہوگا. اگر رپروشمہ پیدا نہیں ہوتا تو اس سے نیگیٹو اثرات ہوتے ہیں. کیا امریکہ کی اکنامک سچویشن میں کوئی اثرات ہوں گے یہ تو کہنا مشکل ہے, لیکن یہ ضرور ہے کہ پولیٹیکلی چونکہ ڈویژنز بڑھ جائیں گی تو پھر الیکشنز میں اور ملک کے اندر لیک آف کوآپریشن جو ہے ایسے مقام تک پہنچ سکتی ہے کہ دونوں پارٹیز ایک دوسرے کے خلاف اتنی زیادہ ایکسٹریم ہو جائیں کہ ملک کے اندر کسی حد تک کہیں کہیں وائلنٹ قسم کے ایکشن اور رسپانسز بھی نظر آنے شروع ہو جائیں, جو کہ بڑی افسوسناک بات ہوگی.
اچھا, بات کرتے ہیں ڈاکٹر راشد نقوی سے, ایران سے ہیں اس وقت, تہران یونیورسٹی سے ان کا تعلق ہے. ڈاکٹر صاحب, اقوام متحدہ نے اپنی رپورٹ میں بتایا کہ مقبوضہ علاقوں میں 20 لاکھ سے زیادہ فلسطینی انسانی ہمدردی کے بحران کا سامنا کر رہے ہیں, اور سب سے زیادہ خطرے کا سامنا کرنے والے افراد کی زندگیاں بچانے کے لیے $348 ملین کی ہنگامی طور پر ضرورت بھی ہے. ایسے بحران سال ہر سال سے ہمارے ساتھ چلتے آ رہے ہیں, بین الاقوامی برادری کہاں پر ناکام ہو رہی ہے ان بحرانوں کو حل کرنے میں؟
دیکھو, مجھے تو ایسے محسوس ہوتا ہے کہ یونائٹیڈ نیشن سیکیورٹی کونسل اور جو بھی عالمی ادارے اس وقت قراردادیں منظور کرتے ہیں وہ بس وہیں پہ یونائٹیڈ نیشن کے اداروں کے اندر ہی رہ جاتی ہیں. اس کی جو اس پہ عمل درآمد کی جو صورتحال ہے وہ دن بدن کمزور ہو رہی ہے. میں اس کو ایک تکلیف سے امر محسوس کر رہا ہوں کہ سفارتی طریقے سے جو چیزیں انجام پاتی تھیں یا جو عالمی ادارے اس طرح کے ریزولیوشن یا مختلف طریقوں سے چیزوں کو حل کرنے کی کوشش کرتے تھے وہ اب بری طرح جو ہے وہ ناکامی کے شکار ہیں. اب وہاں پہ فلسطین کے اندر بہت سارے مسائل ہیں. وہاں پہ جو یہودی بستیوں کا مسئلہ ہے, خود غزہ کے اندر جس انداز سے وہاں کا محاصرہ جاری ہے, جس انداز سے وہاں پہ آئے روز حملے ہوتے ہیں, جس انداز سے وہاں کی مقامی آبادی کو ویسٹ بینک کے اندر مشکلات کا سامنا ہے, تو یہ تو ایک بہت بکھرا ہوا اور بہت ہی وسیع معاملہ ہے فلسطین کا. اس کو آپ جس زاویے سے بھی دیکھیں تو عالمی برادری کی ذمہ داری بنتی ہے کہ وہاں کے حقائق کو دیکھیں بجائے یہ کہ اسرائیلی لابی کو دیکھیں یا اس کے پیچھے امریکی حمایت کو دیکھیں, اصل حقائق کو دیکھیں. فیکٹس کیا ہیں, گراؤنڈ ریئلٹیز کیا ہیں, وہاں پہ کون ظالم ہے اور کون مظلوم ہے.
ہماری مشکل یہ ہے کہ کیونکہ عالمی سطح پہ جو ممالک سیکورٹی کونسل کے اندر یا یونائٹیڈ نیشن کے اندر زیادہ مضبوط ہیں وہ ان کی بات کو سنا جاتا ہے, اور جو ممالک جن کی آواز نہیں ہے یا جن کی لابی کمزور ہے ان کی کوئی بات سننے کے لیے تیار نہیں ہے. عالمی برادری میں بے شک اس میں کوئی شک نہیں ہے کہ فلسطین کے ساتھ لوگوں کی توجہ بھی بڑھی ہے, ہمدردیاں بھی بڑھی ہیں, حتیٰ یورپ کے اندر بھی بعض ممالک میں ان اسرائیلی کمپنیوں کا بائیکاٹ کیا گیا ہے کہ جو مختلف مصنوعات ان کی ہیں اور وہ فلسطین کے اندر فلسطینیوں کے خلاف مظالم میں شریک ہیں, یا غزہ کا مسئلہ جو بھی اس عنوان سے جو فلسطین کا ایک پورا ایشو ہے. ضرورت اس بات کی ہے کہ مسائل کو ہیومن رائٹس کی بنیاد پہ, حقائق کی بنیاد پہ سمجھنے کی کوشش کی جائے, نہ پارٹی بیسس پہ, نہ لابی بیسس پہ, یا اقتصادی دباؤ کے عنوان سے, یا ایک سامراجی نقطۂ نظر سے. یہ دیکھا جائے حقائق کیا ہیں, ہیومن رائٹس واقع کہاں پہ وائلنس ہو رہا ہے, کہاں پہ پامالی ہو رہی ہے. ہم جب دیکھتے ہیں کہ کسی غریب ملک کے اندر چھوٹا سا ہیومن رائٹس کی مخالفت والی بات ہوتی ہے تو پوری دنیا چر دوڑتی ہے, لیکن جب ہم وہی کام فلسطین کے اندر دیکھتے ہیں تو ہر طرف ایک سکوت اور خاموشی نظر آتی ہے. تو یہ جو جس مسئلے کی طرف آپ نے بھی نشاندہی کی ہے, یقیناً اس مسئلے میں بھی عالمی برادری کو انسانی بنیادوں پہ سوچنا,
انسانی بنیادوں پر سوچنے کی ضرورت ہے.
انسانی بنیادوں پہ سوچیں گے تو یقیناً مثبت راستے نکلیں گے اور دنیا میں بسنے والے تمام مظلوموں کے لیے جو ہے وہ بہتری ہوگی اگر انسانی بنیادوں پہ سوچا جائے. اگر امریکی غلبے اور اسرائیلی حمایت کی بنیاد
مختلف بنیادوں پر نہیں, انسانی حقائق
جو ہے وہ تقسیم ہو جائے گی اور اس میں انسان کو جو ہے نا اس کا حقیقی حق نہیں مل سکے گا.
اچھا جی, اب ہم بات کرتے ہیں دنیا میں دہشت گردی کے کچھ واقعات کی. تھوڑی سی تفصیل آپ کو بتاتی ہوں. 27 جنوری کو فلپینز کے رومن کیتھولک چرچ پر 2 بم دھماکوں میں کم سے کم 23 افراد ہلاک اور 100 سے زیادہ زخمی ہوئے. 15 مارچ کو نیوزی لینڈ کے شہر کرائسٹ چرچ کی 2 مسجدوں میں مسلح شخص کی فائرنگ سے 51 افراد ہلاک اور متعدد زخمی ہوئے. 21 اپریل کو سری لنکا کے مختلف گرجا گھروں میں اور ہوٹلوں میں بم دھماکوں کے ایک سلسلے میں 257 افراد مارے گئے. 17 اگست کو افغانستان میں شادی کی ایک تقریب میں خود کش حملے میں کم سے کم 80 افراد ہلاک ہوئے, داعش نے ذمہ داری لی. 5 ستمبر کو کابل میں ایک کار بم دھماکے میں 10 افراد ہلاک ہوئے جن میں ایک امریکی فوجی بھی شامل تھا. اور دہشت گردی کے اسی ضمن کے ساتھ ساتھ کہ 2019 میں داعش نے 31 اکتوبر کو اپنے لیڈر ابو بکر البغدادی کی موت کی تصدیق کی اور نئے لیڈر ابو ابراہیم الہاشمی القریشی کی قیادت کا اعلان بھی کیا. بیرسٹر مالک, یورپ ان حملوں کی آماج گاہ بھی رہا ہے, آپ کے خیال میں 2019 میں دہشت گردی پر قابو پانے کے لیے یورپ میں کیا اقدام اٹھائے گئے اور کتنی کامیابی ہوئی؟
میں سمجھتا ہوں یہ آپ کا بہت امپورٹنٹ سوال ہے, اسپیشلی پالیٹکس ہو یا جو بھی بدلتی چیزیں ہیں اس ریجن میں, اس کا اس امپیکٹ جو ہے پوسٹ سیرین وار, یہ ریفیوجی اینڈ یہ ٹیررزم ریلیٹڈ لیجسلیشن اور گورنمنٹ جو گورنمنٹ کنٹرول ہے اس کے اوپر ہوگا. بار بار ہم کہتے آئے ہیں کہ انٹیلیجنس شیئرنگ اور ٹیررزم الرٹنگ جو انسیڈنٹس ہیں جو الرٹ کرنے ہیں واقعات, اس میں یورپ کو مل کے کام کرنا ہوگا, چاہے آپ یورپ میں رہیں چاہے آپ باہر نکلیں, کیونکہ پیرس واقعات کے بعد یا 9/11 کے بعد یہاں جو برطانیہ میں 7/7 ہوا تھا اس کا لب لباب یہی تھا کہ جب تک آپ مل کے کام نہیں کریں گے, انٹیلیجنس شیئرنگ نہیں ہوگی اور واقعات ہونے سے پہلے پریونشن کے لیے مل کے کوئی ٹاسک فورس کام نہیں کرے گی, تب تک آپ اکا دکا واقعات کو پکڑ سکیں گے لیکن مل کر مشترکہ اینیمی کا مقابلہ نہیں کر سکیں گے. آپ اپنے آپ کو محفوظ سمجھیں گے کہ ہمارا بارڈر سیف ہے اور ہم سیف ہیں, لیکن وہ کانسیپٹ جو ہے انٹرنیشنل دنیا میں زیادہ پذیرائی حاصل نہیں کرتا, کیونکہ آپ اس وقت تک ہی سیف ہیں جب تک آپ کا انوائرمنٹ یا جب تک آپ کے سائٹ کے اوپر رہنے والے ممالک بھی سیف ہیں. میں سمجھتا ہوں کہ سیرین جو کرائسس ہے اس کے بعد ابھی تک جو یورپ میں جو پیرس کے واقعے کے بعد جو جہاں پہ کانسرٹ میں حملہ ہوا تھا اس کے بعد اکا دکا واقعات ہوئے ہیں ڈفرینٹ ممالک میں اور کوئی بڑا واقعہ نہیں ہوا, لیکن پھر بھی اس کا جو تھریٹ ہے وہ بھی ختم نہیں ہوئی. اور برطانیہ میں پچھلے سال میں اگر آپ ہونے والے اریسٹ اور جو چھوٹے موٹے واقعات ہیں ان کو دیکھیں تو لگتا ہے کہ چھوٹے چھوٹے جو سلیپر سیلز ہیں وہ سر اٹھاتے ہیں, لیکن کیونکہ ایک کمبینیشن آف ایڈمنسٹریٹو میئر ہیں ان پلیس جس کی وجہ سے یا تو ان کو پکڑ لیا جاتا ہے یا بڑی کاروائی ہونے سے
روک دیا جاتا ہے. اچھا
تو میرے جو فائنل میرا جو ورڈ ہے وہ یہ ہے कि ये कार्रवाइयां मुश्तरका तौर पर जो कोऑपरेशन है उसी के जरिए रोकी जा सकती
है। अच्छा चलिए इसको आगे बढ़ाते हैं, निजामी साहब से पूछते हैं। निजामी साहब, कहा जाता है कि हर साल हमारे लिए ऐसे ही जो अलमनाक वाकयात हैं जिनकी मैंने तफसील बताई और यादों को छोड़कर चला जाता है, क्या वजह है कि ये जो वसी तर पैमाने पर हमले हुए हैं हम उन पर काबू नहीं पा सके, हालांकि पूरी दुनिया दहशत गर्दी के खिलाफ नबर्द आजमा है। जैसा कि बैरिस्टर साहब कह रहे थे मुश्तरका हिकमत अमली वो चलती भी है, शाम में देखी भी गई है, इसके अलावा मुख्तलिफ जगहों पर अलकायदा के खिलाफ, तालिबान के खिलाफ, हर जगह पर कहीं ना कहीं ये हिकमत अमली नजर आई है, कामयाबी नहीं हुई, क्यों?
रजत, असल में बरसे साहब ने बिल्कुल ठीक कहा है, इसके लिए मुश्तरका कोशिशें होनी चाहिए और वन एजेंडे पे सारे दुनिया के ममालिक को इकट्ठे बैठकर सर जोड़कर बैठना चाहिए और उस पर काम करना चाहिए, लेकिन मुझे उसमें संजीदगी नजर नहीं आती। और हर मुल्क, खास के जो बड़े पावर वाले मुल्क हैं, वो उनका अपना एजेंडा भी इसमें नजर आता है और उसको मैनिपुलेट करते हैं वो इन दहशतगर्दी के वाकयात को भी। और
जी निजामी साहब की शायद लाइन ड्रॉप हो गई है, क्या हमसे बात कर रहे हैं निजामी साहब? आप बात
सुन रहा हूँ आपको।
जी जी, आप अपनी बात पूरी कीजिए। जी अपनी बात पूरी कीजिएगा।
जी मैं ये कहता हूँ कि ये जो ममालिक हैं जिनको मिलकर सर जोड़कर बैठना चाहिए दहशतगर्दी और इस किस्म की इंतहा पसंदी को खत्म करने के लिए, उनके अंदर संजीदगी नजर नहीं आती और बहुत सी जगहों पे अलग अलग एजेंडा नजर आता है उनका। आप देख लीजिए कि ईरान और सऊदी अरब में जो कशीदगी है, इसी तरह अमरीका और दूसरे ममालिक के दरमियान जो कशीदगी है और उनके जो इख्तलाफ राय होते हैं रूस के साथ, और हर कोई अपनी अपनी सुपरमेसी चाहता है, इसकी वजह से ये मामलात बहुत ही गलत हो रहे हैं और इसकी वजह से दुनिया को एक तबाही का सामना है। और 2019 में ये चीजें ज्यादा से ज्यादा बढ़ी हैं और ये तबाह कुल असरात छोड़ सकती हैं अपना।
अच्छा डॉक्टर इकबाल, 9 अक्टूबर को तुर्की के शिमाल मशरकी शाम में फौजी हमला, इससे चंद रोज पहले अमरीका ने सरहदी इलाकों से अमरीकी फौजियों की वापसी का ऐलान कर दिया था। तुर्की के सदर ने इसे ऑपरेशन पीस स्प्रिंग का नाम दिया, जो सरहदी इलाकों से कुर्दों को निकालने और उस इलाके में बेघर हो जाने वाले 20 लाख शामी पनाह गजीनों को बसाने की कोशिश थी। इस कोशिश से का नतीजा जो है वो मुस्बत हुआ या मनफी हुआ, क्योंकि शाम में सूरत हाल बेहतर तो नहीं हुई, अभी भी गाहे गाहे वहां पर हमले होते हैं और बहुत सारे लोगों की हलाकतें होती हैं, कि इस बहरान के खत्म होने की कोई सूरत नजर आती है? डॉक्टर इकबाल,
इसकी वजह से मुश्किलात पैदा हो गई हैं। खासतौर पर यह देखना बहुत जरूरी है कि इदलिब के इलाके में जो कि रेबल फोर्सेस थी को 1 मिलियन के करीब, उनकी मुश्किलात अभी भी वैसी की वैसी हैं जैसे पहले थी। इनफैक्ट उनके ऊपर कल रात दोबारा अटैक्स हुए जिसकी वजह से बहुत से लोग मारे गए और बहुत से लोग वहां से भाग कर तुर्की की तरफ जा रहे हैं। क्या इसका कोई पॉजिटिव असर होगा, ये कहना बहुत मुश्किल है, क्योंकि जहां तक हम देख सकते हैं तुर्की इन लोगों को एक्सेप्ट करने के लिए अब तैयार नहीं है और उसके साथ साथ उन इन पनागनीतों के लिए मुश्किलात बढ़ती चली जा रही हैं। तो ये सोचना कि इस अटैक के बाद किसी हद तक रिप्रोशमेंट पैदा हो जाएगी या पीस पैदा हो जाएगा, ये नामुमकिन में से शामिल है। एक्टिव सपोर्ट जरूरी है कि दूसरे ममालिक खासतौर पर इसमें शामिल हों, यूरोप खासतौर पर इसमें शामिल हो और बड़ी हद तक इस प्रॉब्लम को सॉल्व करने के लिए किसी न किसी तरीके से कॉम्प्रोमाइज पैदा किए जाए, ताकि जहां तक रूस का ताल्लुक है वो अपना असर रसूख इस्तेमाल करके इस इलाके को किसी हद तक स्टेबलाइज करने की कोशिश करे।
अच्छा अब बिल्कुल हमारे पास आखिरी 1 मिनट 1.5 मिनट रह गया है, कमर वहीद साहब से बात करते हैं, बड़ा क्विक कमेंट करिएगा 1 मिनट के में नकवी साहब, कि पाकिस्तान है, भारत है, अफगानिस्तान है, चीन है, सारे हमसाया मुल्क हैं, इन सब का अमन व अमान का मसला एक दूसरे के साथ जुड़ा हुआ है, कोई सूरत नजर आती है किसी मसाले तामेजी की?
देखिए अभी डॉक्टर हुमा आप इसी शो में कह गई हैं कि पाकिस्तान को बहुत अंदेशा है कि भारत कोई जंग करेगा, और पर मुझे नहीं लगता कि ऐसी कोई सिचुएशन है या इसका कोई जरा भी अंदेशा है, क्योंकि भारत को पाकिस्तान से जंग करके कुछ हासिल होना नहीं है। और जो इस पिछले 2-3 सालों में भारत ने डिप्लोमेटिकली जो बहुत सारी चीजें अचीव की हैं, वो उनसे भारत बहुत एडवांटेज की स्थिति में है। दूसरी बात यह कि ये जो चीन की का जिक्र किया आपने, इस तरह का जो बॉर्डर डिस्प्यूट्स हैं, ये कम से कम भारत चीन के मामले में तो कोई बहुत खराब सिचुएशन नहीं है। भारत की सिचुएशन केवल पाकिस्तान के मामले में जरूर है, जो रिश्ते बहुत तनाव भरे हैं, और उसका उसकी वजह है कश्मीर। तो जब अगर इस मुद्दे पर आगे क्या होता है, कैसे जो है, क्योंकि कश्मीर में आप 370 हटा दिया है, नरेंद्र मोदी ने एक गैम्बल किया है, उसके अपने पॉलिटिकल रिपरकशन क्या होंगे अभी हम लोग
कबल अस वक्त
नहीं कर पाते हैं।
बहुत बहुत शुक्रिया। लेकिन जी डॉक्टर साहब, अब हमारे पास वक्त बिल्कुल खत्म हो गया क्योंकि आखिरी मेरे पास मिनट था। डॉक्टर हुमा बकाई, कमर वहीद नकवी, डॉक्टर जुबैर इकबाल, डॉक्टर राशिद नकवी, बैरिस्टर अमजद मलिक और एहतशाम निजामी का बेहद बेहद शुक्रिया। बैजर जिलानी को प्रोग्राम खत्म करने की इजाजत दीजिए। प्रोड्यूसर अंजुम हेरल गिल और इंजीनियर मिशा डुबिंसकी के साथ आपकी हमारी मुलाकात फिर होगी। अल्लाह हाफिज।
इस प्रोग्राम में जो नुक्ताए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते। आइए अब कराची से ये रिपोर्ट सुनते हैं जो हमें मोहम्मद साकिब ने भेजी है। सिंध में वबा की सूरतहाल में फैलने वाले बुखार की किस्म XDR टाइफाइड के हजारों केसेस सामने आने के बाद सूबाई हुकूमत की जानिब से उससे बचाव की वैक्सीनेशन प्रोग्राम शुरू किया गया है। आइए सुनते हैं ये रिपोर्ट।
पाकिस्तान की आबादी के लिहाज से दूसरे बड़े सूबे सिंध में टाइफाइड की मोहलिक किस्म XDR की वबा फैलती चली जा रही है और रवां साल के पहले 9 माह के दौरान सूबे के 23 अजला में 10,365 केसेस सामने आ चुके हैं, जिसमें सबसे ज्यादा तादाद कराची से है। ये मर्ज दुनिया में सबसे पहले 2016 में सिंध के दूसरे बड़े शहर हैदराबाद में सामने आया था, जिसमें मालूम हुआ था कि टाइफाइड का ये जरासोमा अद्वियात के खिलाफ मुदाफियत पैदा कर चुका है, जिसकी वजह से अब टाइफाइड को कंट्रोल करने वाली मौजूदा अद्वियात इस को रोकने में कारामद साबित नहीं हो रही। इन्फेक्शियस कंट्रोल की माहिर डॉक्टर नसीम सलाहुद्दीन के मुताबिक टाइफाइड का जरासीम आमतौर पर आलूदा पानी या फिर गैर सेहतमंद खाने में रहता है और फिर ये मुंह के जरिए आंतों और मैदे में चला जाता है। इसकी तशखीस के लिए लेबोरेटरी टेस्ट जरूरी है। XDR टाइफाइड के जरिए मरीजों की आंतों में जख्म और बुखार का मर्ज लंबा होता चला जाता है।
2016 में हैदराबाद शहर के अंदर एक वबा फैल गई जिसमें बहुत सारे बच्चों को टाइफाइड हुआ और ये जो पिछली दवाइयां हम उनको दे रहे थे उसे उस पर असर नहीं हो रहा था और काफ़ी उनमें पेचीदगियाँ शुरू हो गईं। किसी के आंतों में ज़ख्म हो गया, कोई बुखार लंबा हो गया, किसी को एब्सेसेस हो गए, जिगर पे असर हुआ, तिल्लियों पे असर हुआ। तो ये जब बीमारी सामने आई तो इसकी तशखीस तो हो गई कि ये टाइफाइड है, और लेकिन ये टाइफाइड में फ़र्क ये था कि वो पिछली दवाइयों से असर नहीं होता था और ये नई दवा से बहुत कम असर होता है।
माहिरीन का कहना है कि इस मर्ज का फैलाव हैदराबाद से कराची, लाहौर, इस्लामाबाद और फिर दुनिया के मुख्तलिफ शहरों में सामने आने लगा। इसमें एक अंसर ये भी सामने आया कि इस किस्म का टाइफाइड आमतौर पर गरीब तबके के लोगों में ज्यादा पाया गया और इसमें भी ज्यादा मुतासरीन की तादाद बच्चों की थी। मजीद तहकीकात से मालूम हुआ कि ये मर्ज सफाई सुथराई की बुरी सूरत हाल से पैदा होता है, खास तौर पर उन इलाकों में जहाँ पीने का पानी सीवरेज के पानी से मिल जाए।
ये जर्म्स रेजिस्टेंस पैदा कर लेते और ये एक से दूसरे को पास ऑन होते। टाइफाइड ज्यादा तो गरीब तबके में होता है, तो उनको हॉस्पिटल में डालना, दाखिल करना, महंगी दवाइयां देना, ये एक बहुत मुश्किल काम है और ये नहीं पता कि आज से 10 साल बाद ये दवाइयां भी खत्म हो जाएंगी उनके खिलाफ। तो सबसे बेहतर तरीका नंबर 1, आपको खाना पानी साफ मिलना चाहिए, पानी उबला हुआ पीना चाहिए, खाना भी साफ होना चाहिए, खाना खाने से पहले हाथ को अच्छी तरह साफ धोना चाहिए। इन्फेक्शन कंट्रोल सबसे पहला अव्वल नंबर। दूसरी बात ये है कि साथ साथ वैक्सीनेशन करना चाहिए।
اس بڑھتے ہوئے خطرے کے پیش نظر صوبائی حکومت نے ایکس ڈی آر ٹائیفائڈ کی وبا پر قابو پانے کے لیے ویکسینیشن شروع کی ہے، جس میں پہلے مرحلے میں 9 ماہ سے 15 سال کے بچوں کو اس وبا سے بچاؤ کے ٹیکے لگائے جا رہے ہیں۔ ڈپٹی ڈائریکٹر ایکسپینڈیڈ پروگرام آن امیونائزیشن ڈاکٹر سہیل بن سعید کے مطابق یہ مہم صوبے کے 400 سے زائد یونین کمیٹیوں میں جاری ہے، جن میں کراچی اور حیدرآباد کے علاوہ سکھر، لاڑکانہ اور دیگر شہر بھی شامل ہیں، اور اس ویکسین کا اثر کئی سال تک برقرار رہ سکتا ہے۔ سندھ میں صحت کی خراب صورتحال میں جہاں لوگ ایکس ڈی آر ٹائیفائڈ کا بڑی تعداد میں شکار ہو رہے ہیں، وہیں ایڈز اور پولیو جیسے موذی مرض میں بھی لوگوں کی بڑی تعداد مبتلا نظر آئی۔ حکومتی اعداد و شمار کے مطابق لاڑکانہ میں اس سال 895 افراد میں ایڈز یا ایچ آئی وی وائرس کی تشخیص ہوئی، جس میں سے 754 بچے ہیں، جبکہ مزید 1181 مشتبہ کیسز کی بھی شناخت ہوئی ہے، جن میں بچوں کی تعداد 941 بتائی جاتی ہے۔ اسی طرح صوبے میں رواں سال پولیو کے 13 کیسز رپورٹ ہوئے، جو گزشتہ 4 سالوں میں سب سے زیادہ تعداد ہے۔ محمد ثاقب، وائس آف امریکہ، کراچی۔
جب ریڈیو ہو دور اور خبریں ہوں اہم، تو آئیے ہماری ویب سائٹ اردو voa.com پر۔ جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے، اردو voa.com پر آئیے۔ دن بھر کی اہم شہ سرخیاں، تازہ ترین خبریں، سب ملتے ہیں اردو voa.com پر۔ امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے۔ پاکستان میں شام 7 بجے سے صبح 7 بجے تک اردو voa.com پر براہ راست سنیے۔ ہمارے تازہ ترین براڈ کاسٹ بلٹنس کے لیے دن میں کئی دفعہ آئیے، دن ہو یا رات، جب دل چاہے۔ اس پتے کو یاد رکھیے، www.urduvoa.com۔
یہ وائس آف امریکہ واشنگٹن ہے۔ آپ ہمارے پروگرام ہماری ویب سائٹ پر کسی بھی وقت دیکھ سکتے ہیں، پتا ہے www.urduvoa.com۔